शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफ देहता 6 बजेदेखि 37 बजेसम्म रेडियो कार्यक्रम जवाफ देहता।
नमस्कार, कार्यक्रम जवाफदेहितामा तपाईँलाई स्वागत छ। म अरुण चन्द। श्रोताबिन, कार्यक्रम जवाफदेहिता तपाईँ बेलुकी ठिक यसै बेलादेखि सुन्न सक्नुहुन्छ र कार्यक्रम जवाफदेहितामा हामी सम्बन्धित पक्षले आफ्नो ठाउँबाट गर्नुपर्ने जिम्मेवारी पुरा गरेको छ कि छैन भन्ने विषयमा कुराकानी गर्ने गर्दछौँ र यसै सन्दर्भमा आज हामी विशेष कार्यक्रम सञ्चालन गरिरहेका छौँ। अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा तयार पारेको यो कार्यक्रम अब तपाईँहरूमा छ, हामी राख्न गइराखेका छौँ।
नमस्कार, म कविता नेपाली। आज म रेडियो कार्यक्रम सञ्चालनको नेतृत्व लिँदै आफ्ना उमेर समूहका किशोरीहरूसँग संवाद गर्दैछु। आज हामी युवा किशोरी अभियन्ताहरूबारे उनीहरूले किशोरी एवं बालिका अधिकारको प्रबन्धनमा पुर्याउनु भएको योगदानबारे चर्चा गर्नेछौँ। यो विशेष संवादमा आज हामी किशोरीहरूकै सवालमा काम गर्दै आएका किशोरी अभियन्तासँग कुराकानी गर्दैछौँ। अहिले हामीसँग हुनुहुन्छ पद्मा चौधरीज्यू र आरती चन्दज्यू। स्वागत छ तपाईँलाई।
धन्यवाद।
उहाँहरूले चाहिँ लामो समयदेखि बालिका र किशोरीहरूको सन्दर्भमा क्षेत्रमा काम गर्दै आउनुभएको छ। उहाँहरूसँग मेरो विशेष प्रश्न चाहिँ पहिलो प्रश्न हाम्रो पद्मजीलाई गर्न चाहन्छु। तपाईँले बालिका र किशोरीको अधिकारका लागि किन काम गर्ने इच्छा भयो?
किशोरी अधिकारका लागि काम गर्ने इच्छा भन्दाखेरि मेरो मनमा कसरी आयो भने, जब म सानी थिएँ त्यतिखेर मैले कुनै एउटा पत्रिकामा देखेको एउटा पहाडी इलाकातिर एउटा दिदीको छाउपडी प्रथाको कारणले तिनको मृत्यु भएको। छाउपडी प्रथाका कारणले तिनलाई गोठमा अलग्गै सुत्न पठाइएको थियो र त्यहाँ सर्प आएर ती दिदीलाई टोकेको र ती दिदीको मृत्यु भएको थियो। त्यो दिदीको मृत्युले मेरो मनमा के विचार आयो भने, किशोरीहरूलाई धेरै समस्या छ। तिनी महिलाहरूलाई छुवाछुत विरुद्धको हक पाइएको छैन। त्यस कारणले मेरो मनमा के विचार आयो भने, किशोरीहरूको समस्या समाधानको लागि हामीले कुनै क्लब गठन यस्तै गर्नुपर्छ भन्ने विचार आयो।
र पद्माजी, तपाईँले चाहिँ भन्नुभयो क्लब गठन गर्नुपर्छ भन्ने चाहिँ इच्छा लाग्यो, तर त्यो क्लब गठन किन आवश्यक जस्तो लाग्यो त?
आवश्यक त धेरै थियो, किनभने किशोरीहरूलाई धेरै समस्या छ। मिन्स हुँदाखेरि तिनीहरूलाई अलग्गै कोठामा राखिने, त्यस कारणले महिला हिंसा पनि बढ्ने, जस्तो कि बलात्कार जस्ता हिंसाहरू पनि हुने प्रयास देखियो। पत्र पत्रिका टिभीहरूमा रेडियोहरूमा सुनिन्छ यस्तै। त्यस कारणले क्लब गठन गर्दाखेरि किशोरी क्लबमा किशोरीहरूको समस्याहरू बुझ्ने र त्यो समस्या समाधानका लागि के गर्न सकिन्छ भन्नको लागि किशोरी क्लब गठन एकदमै आवश्यक देखिन्छ।
तपाईँले भन्नुभयो किशोरी क्लब चाहिँ अब एकदमै आवश्यक हो। छाउपडी गोठमा बसेर किशोरीहरूको धेरै मृत्यु भयो, बलात्कार हुने पनि देखि त्यही भएर चाहिँ अब क्लब गठन गरेर किशोरीको लागि के चाहिँ गर्नुपर्छ भन्ने कुरा चाहिँ तपाईँमा जाग्यो। तर त्यो किशोरी क्लब गठन गरिसकेपछि तपाईँहरूले के कस्ता कार्यहरू गर्नुभयो त?
किशोरी क्लब गठन गरिसकेपछि हामीले धेरै समाजमा परिवर्तनहरू ल्यायौँ, जस्तो कि पहिले बालिकाहरूलाई स्कुल पनि नपठाउने गरिन्थेन। हाम्रो किशोरी क्लबको जनचेतनामूलक कार्यले बालिकाहरूलाई स्कुल पठाउने कार्य गरियो। छबडी प्रथालाई यो कुरीति हो कुसंस्कार हो भनेर यसलाई केही हदसम्म कम गर्ने कार्य पनि गरियो। जनचेतनामूलक कार्यहरू गरेर
धन्यवाद। पुनः पनि तपाईँसँग कुराकानी गर्ने नै छौँ। यसै गरी हाम्रो आरती चन्द्रज्यूलाई आफ्नो प्रश्न राख्न चाहेँ मैले। तपाईँको गाउँघरमा उमेर नपुग्दै विवाह गर्नेको अवस्था कस्तो रहेको छ?
मेरो गाउँघरमा उमेर नपुग्दै हुने विवाहको अवस्था, पहिला उमेर नपुग्दै तिनीहरूको अभिभावकको दबाबको कारणले हुन्थ्यो। आजभोलि आफ्नो मनपरेको हिसाबले आफ्नो चाहिएको हिसाबले विवाह गर्न सकिन्छ।
तर त्यो चाहिँ बाल विवाह भयो है, त्यो बाल विवाह रोक्नको लागि तपाईँले चाहिँ के कस्ता पहलहरू गर्न सक्नुहुन्छ जस्तो लाग्छ?
त्यो बाल विवाह रोक्नको लागि विभिन्न कार्यक्रमहरू गर्ने, तिनीहरूको अभिभावकलाई सम्झाउने, बाल विवाह कम उमेरमै विवाह गर्दा तिनीहरूको मानसिक वा शारीरिक रूपले परिपक्व भएका हुँदैनन्।
तपाईँले भन्नुभयो मानसिक रूपले पनि समस्या हुन्छ, शारीरिक रूपमा पनि समस्या हुन्छ, त्यसले गर्दा चाहिँ अब बाल विवाह गर्नुहुन्न। बाल विवाह गरिसकेपछि त्यसका समस्या र उसले भोलिका दिनमा भोग्नुपर्ने कठिनाइहरू, त्यसको बारेमा जनचेतना जगायो भने चाहिँ त्यो बाल विवाह चाहिँ कम हुन सक्छ भन्न खोज्नु भयो होइन त पद्माजी? बाल विवाह जुन बाल विवाह भइरहेको छ अहिले, त्यसको कारण चाहिँ के होला जस्तो लाग्छ तपाईँलाई?
बाल विवाहको कारण चाहिँ धेरै छन्, तर हाम्रो नेपालको सन्दर्भमा हेर्दाखेरि गरिबी, बेरोजगारी, अशिक्षा जस्ता अशिक्षाले धेरै बाल विवाह हुने गरेको जस्तो लाग्छ।
जस्तै तपाईँले गरिबीको कारणले चाहिँ बाल विवाह हुन्छ भन्नुभयो, अलिक प्रष्ट पारिदिनुहोस् न, बाल विवाह गरिबीकै कारणले कसरी त?
गरिबीको कारणले कसरी भन्दाखेरि गरिबीले मान्छेलाई खाना लाउन पुग्दैन।
तपाईँले भन्नुभयो गरिबीको कारणले चाहिँ जसको घरमा खाना लाउन पुग्दैन, अब जसको घरमा धेरै छोरीहरू छन्, बेरोजगारी छ, मान्छे कसरी गर्ने के गर्ने, उहाँको छोरीहरूले चाहिँ अब बिहे गर्नुपर्छ, अब यसरी हुँदैन, घर बुवालाई नि कति तनाव दिने भनेर चाहिँ बाल विवाह गर्छन् भन्न खोज्नु भएको होइन त?
हजुर।
त्यसै गरी पुनः पनि म हाम्रो आरतीजीकै तर्फतिर गएँ, तपाईँले काम गर्दै गर्दाखेरि कुनै परिवर्तन आए जस्तो लाग्छ समुदायमा?
मैले हाम्रो समुदायमा काम गर्दै आइराख्दा बालिका र किशोरीका लागि काम गर्दै आइराख्दा विभिन्न परिवर्तनहरू आइरहेका छन्। जस्तरी पहिला बालबालिकाहरूलाई मिन्स भयो भने अलग्गै गोठमा सुताउने, अशिक्षित भएका र बाल विवाहहरू हुन्थे तिनीहरूलाई आजभोलि मिन्स भयो भने पनि आफैसँग सुताउने, राम्रो खानेकुराहरू दिने, बाल विवाहहरू पनि कम भइराखेका छन्।
तपाईँले भन्नु खोज्नु क्या अब चाहिँ अब जे हुनु भइहाल्यो, पहिलेको कालदेखि चाहिँ जे गर्थे बाल विवाह गर्थे, छाउपडी गोठमा सुताउँथे, अब चाहिँ हामी छाउगोडी गोठमा सुत्नु भएन, बाल विवाह गर्नु भएन, अब चाहिँ हामीले जसरी हामीभन्दा अगाडिको दिदीदाईहरू बाल क्लबमा भएर हक र अधिकार, कर्तव्य के हो, उहाँको अधिकार के हो, कर्तव्य के हो भन्ने कुरा उहाँले बुझ्दै आउनु भएको छ र आफ्नो कामहरू गर्दै आउनुभयो, अब चाहिँ हामीले पनि त्यसै लाग्नुपर्छ भनेर चाहिँ सकारात्मक प्रभाव चाहिँ परेको छ होइन त? अहिलेको सन्दर्भमा तपाईँको अनुभवमा अब चाहिँ बालिकाहरू जुन घरमा हुने निर्णय प्रक्रिया छ त्यसमा चाहिँ सहभागिता हुन्छन् त?
मेरो निर्णयमा अहिले हामीहरू किशोरीहरूले सहभागी हुने मौका पाउनुपर्छ, किनभने पहिले किशोरीहरूलाई बोल्न नदिने, स्कुल नपठाउने आदि कार्यहरू हुन्थे, आजभोलि त्यस्तो हुँदैन, हामीहरूले आफ्नो अधिकारका लागि केही पनि गर्न सक्छौँ, हामीले आफ्नो अधिकारहरू प्राप्त गर्न सक्नुपर्छ, हामीहरूले जे पनि हामीहरूलाई चाहिन्छ त्यस्तो सबै कुरा हामीहरूले पाउनुपर्छ, हामीले त्यसका लागि अगाडि बढ्नुपर्छ र हामीहरूले आफ्नो लागि केही न केही गर्नुपर्छ भन्ने भावना का साथ हामीहरूले अगाडि बढ्नुपर्छ।
तपाईँले भन्नुभएको चाहिँ अब जुन पहिले चाहिँ हाम्रो निर्णय प्रक्रियामा चाहिँ बालिकाहरूको चाहिँ एकदम सहभागिता चाहिँ कम थियो, अब त्यसलाई चाहिँ कस्तो गर्नुपर्छ भने अब उहाँले चाहिँ अब सहभागी हुनुपर्छ, आफ्नो निर्णय प्रक्रियाहरू, आफ्नो आफूले चाहेको कुराहरू भन्न सक्नुपर्छ, हामी पनि त्यो निर्णय प्रक्रियामा अगाडि बढ्न सक्छौँ भन्ने कुरा चाहिँ उहाँमा सकारात्मक प्रभाव चाहिँ परेको छ होइन त? त्यसै गरी हाम्रो अन्तिम प्रश्न रहेको छ हाम्रो पद्माजीलाई, बालिका र किशोरीहरूको समस्यालाई कसरी बाहिर ल्याउन सकिन्छ जस्तो लाग्छ र त्यसका लागि के कसको पहल आवश्यक पर्छ जस्तो लाग्छ तपाईँले?
र बालिका र किशोरीको समस्या बाहिर ल्याउन हामी किशोरीहरूले किशोरी क्लबले धेरै जनचेतनामूलक कार्यक्रम गर्नुपर्छ, जस्तो कि स्कुल कलेजहरूमा स्कुल क्याम्प लगाएर त्यहाँ विभिन्न खेलकुदहरूमा बालिका तथा किशोरीहरूलाई सहभागी गराउने र सडक नाटकहरूमा पनि तिनीहरूलाई सहभागी गराउने।
तपाईँले भन्नुभयो अब त्यसरी सडक नाटक, विभिन्न स्कुल क्याम्पहरू त्यस्तो सहभागी गरायो भने चाहिँ ती समस्याहरूलाई बाहिर ल्याउन सकिन्छ भने, जुन अहिले लगत्तै तपाईँको जुन निर्मला पन्तको बलात्कारपछि हत्याकाण्ड भएको छ त्यसका लागि चाहिँ कस कसले चाहिँ पहल उठायो भने उसले चाहिँ न्याय पाउन सक्छ जस्तो लाग्छ तपाईँले?
भर्खरै भएको बहिनी निर्मला पन्तको बलात्कार पछिको हत्या यो सन्दर्भमा सम्बन्धित निकायको पहल एकदमै आवश्यक छ। सम्बन्धित निकायले आफ्नो भूमिका राम्रो तरिकाले निभायो भने निर्मला पन्त बहिनीलाई न्याय मिल्न सक्छ। सम्बन्धित निकायले आफ्नो ठाउँबाट आफ्नो भूमिका राम्रोसँग निभाउनु पर्छ।
जुन यो तपाईँको गाउँ टोलमा जुन यो बाल विवाह भइरहेको छ, यस बाल विवाहले कस्तो प्रभाव पारिरहेको छ?
बाल विवाह एकदमै नराम्रो कार्य हो। बाल विवाह हुँदाखेरि बालबालिकाहरू आफ्नो पढाइबाट वञ्चित हुन्छन्। तिनीहरूले आफ्नो उमेरमा खेल्न पाउने, पढ्न पाउने, घरमै
तपाईँले भन्नु
अधिकारबाट वञ्चित हुन्छन्। त्यस कारणले बाल विवाह गर्नु हुँदैन भन्ने मेरो सोच छ।
बाल विवाह एकदमै अहिलेको अवस्थामा चाहिँ जुन पहिले उनको अभिभावकले बिहे गर्ने कुरा हुन्थ्यो, अहिले चाहिँ बाल विवाह चाहिँ आफै किशोर र किशोरीहरूले आफै बाल विवाह गरिराख्नु भएको छ, आफ्नै मर्जीमा विवाह गरिराख्नु भएको छ। त्यसलाई न्यूनीकरण गर्नको लागि चाहिँ तपाईँ र तपाईँको त्यस किशोरी समूहबाट के कस्ता पहलहरू गर्न सकिन्छ जस्तो लाग्छ?
हाम्रो किशोरी क्लबले यस्ता बाल विवाहलाई रोक्नको लागि विभिन्न जनचेतना जगाउने कार्य गरेको छ। विभिन्न सडक नाटकहरू देखाउने, सडक नाटकहरूमा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी दिने, जस्तो कि बाल विवाह गर्दाखेरि सानै उमेरमा गर्भवती भएपछि आमालाई हुने समस्या, गर्भधारण,
जस्तै तपाईँले भन्नुभयो अब सानै उमेरमा बिहे गर्दा जुन गर्भ रहन्छ, जुन बच्चा र आमाको कन्डिसन चाहिँ एकदम खराब हुन्छ, त्यसले गर्दा भोलिको दिनमा सानै उमेरमा विवाह गर्यो भने चाहिँ आमाको र बच्चाको दुइटैको ज्यान चाहिँ खतरा हुन्छ, त्यही भएर चाहिँ बाल विवाह चाहिँ गर्नु
हुँदैन
भन्ने कुरा चाहिँ भन्नुभयो। यसको लागि तपाईँले कसको सहयोग र आवश्यक पर्छ होला? जुन बाल विवाह न्यूनीकरण गर्नु छ, अन्त्य गर्नु छ, त्यसको लागि कुन कुन क्षेत्र जस्तै स्थानीय निकाय होस्, अन्य समूहहरू, सङ्घ संस्थाहरू, एनजिओहरू जस्तो सपोर्टिङ मिल्यो भने के यो कार्य गर्न सकिन्छ त?
एकदमै बाल विवाह न्यूनीकरणको लागि अभिभावक स्थानीय निकाय, एनजिओहरूले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ। बाल विवाह रोक्नको लागि सबैभन्दा पहिले त अभिभावकहरूलाई एकदमै जानकारी दिनु पर्यो, जनचेतना जगाउनु पर्यो। सानैमा बिहे भएपछि तिनीहरूको बालबालिकामा पर्ने असर तिनीहरूको अभिभावकलाई एकदमै राम्रोसँग सम्झाउनु पर्यो। त्यस कारणले तिनीहरू आफ्नो छोराछोरीहरूलाई सानैमा बिहे नगरून् भन्ने तिनीहरूको मनमा विचार ल्याउनु पर्यो। अनि त्यस्तै पत्र पत्रिका, रेडियो, टिभी अनि एनजिओ एनजिओ जस्ता विभिन्न
तपाईँले भन्नुभयो अब चाहिँ घरदेखि चाहिँ सपोर्टिङ भयो भने चाहिँ यस्तो गर्दाखेरि चाहिँ यस्तो गाह्रो हुन्छ, भोलिका दिनमा बाल विवाह गऱ्यो भने चाहिँ यस्तो यस्तो समस्या आउन सक्छ, कसरी गर्ने ह्यान्डल भन्ने कुरो नि हुनसक्छ, त्यो चाहिँ फ्यामिलीदेखि चाहिँ सिकाउनु पर्यो, उहाँले भन्नु पर्यो। धेरै धेरै धन्यवाद। यसपछि पुनः पनि हामी आरतीजीसँगै एउटा सानो प्रश्न राख्न चाहन्छौँ। जस्तै अब तपाईँले लामो समयदेखि चाहिँ समुदायमा काम गर्दै आउनुभएको छ, त्यो काम गर्ने अन्तरालमा चाहिँ तपाईँलाई सपोर्टिङ गर्ने, सहयोग गर्ने अन्य व्यक्तिहरू, जस्तै तपाईँको काम गर्दाखेरि ओडामा, नगरमा, समुदाय, आफ्नो गाउँमा काम गर्दाखेरि चाहिँ सपोर्ट चाहिँ तपाईँलाई सहयोग चाहिँ कसले गर्यो त?
मैले हाम्रो समुदायमा काम गर्दाखेरि जस्तै किशोरी क्लब, स्थानीय निकायहरू जस्तरी ओडाबाट सहयोग गरेका छन्।
तपाईँले चाहिँ अब तपाईँले जस्तै किशोरीको लागि अब चाहिँ सर ओडा कार्यालयमा गएर सर किशोरीको लागि चाहिँ यो काम गर्नु पर्यो, अब जति भए नि जस्तै कुनै किशोरीलाई अब जस्तै बलात्कारकै कुरा गर्नुहुन्छ भने जस्तै एउटा बहिनी बलात्कार भएको चाहिँ सर उसले चाहिँ न्याय पाएको छैन, उसले चाहिँ बाहिर त्यो कुरालाई चाहिँ भन्न सकिरहेको छैन, तर उसको कन्डिसन चाहिँ एकदम खराब छ, यसको लागि चाहिँ केही गरिदिनु पर्यो भने चाहिँ तपाईँको ओडा कार्यालयदेखि चाहिँ फुल्ली सपोर्ट मिल्छ होइन त?
हजुर।
जस्तै अहिलेको चाहिँ जुन लिङ्ग पहिचान गरिने गर्भवतन छ नि त, जसले गर्दा एउटा बाल बाँच्न पाउने अधिकार, जुन बाल अधिकारमा जुन बास विष हुन्छ, बाल बाँच्न पाउने, संरक्षण, विकासमा पहुँच अनि सहभागिता भन्ने जुन चारवटा हुन्छ, बास विष भन्ने गरिन्छ, त्यो कुराहरूसँगै जुन एउटा बाँच्न पाउने अधिकार नै बालिकाहरूको हनन भइरहेको छ, लिङ्ग पहिचान गरेर बालिकाको हत्या गरिरहेको छ, यसलाई चाहिँ कम गर्न, यसको अन्त्य गर्न के गर्नुपर्छ जस्तो लाग्छ?
लिङ्ग पहिचान गरेर भ्रूण हत्या हुन्छ, त्यो एकदमै नराम्रो कार्य हो। यसको लागि हाम्रो किशोरी क्लबले गाउँघरमा धेरै जनचेतना फैलाउने कार्य गरेको छ। त्यस कारणले केही हदसम्म कम पनि भएको छ। लिङ्ग पहिचान गरेर गर्भपतन गराउने कार्य धेरै नराम्रो कार्य हो। यसमा छोरी नजन्मिँदै पेटमा नै तिनलाई गर्व मान्ने तिनलाई हत्या गरिन्छ। यो एकदमै नेपालको कानुन, नेपालको संविधान विरुद्धको कार्य हो। यस्तो कार्य नहुन दिनको लागि सम्बन्धित निकायले धेरै पहल गर्नुपर्ने देखिन्छ यहाँ।
जस्तै अब तपाईँको कस्तो हुन्छ भने चाहिँ कसैले तपाईँको जस्तै जुन बाल एउटा अहिलेको सन्दर्भमै हेर्ने हो भने जुन निर्मला पन्त बहिनीको बलात्कार पछि हत्या गरियो, अझै पनि लगभग 3 महिना हुन आँट्यो, तरै पनि ती बहिनीले न्याय पाउन सकेको छैन। यत्रो तपाईँको कर्फ्यू लाग्यो, आन्दोलन भयो, तापनि त्यो बहिनीले चाहिँ तिनी बहिनीले चाहिँ अहिलेसम्म न्याय पाउन सकेको छैन। त्यसको लागि चाहिँ कसले पहल गर्यो भने चाहिँ उहाँले चाहिँ न्याय पाउन सक्छन् जस्तो लाग्छ तपाईँलाई?
निर्मला पन्त बहिनीलाई न्याय दिलाउनको लागि हामी आफ्नो तर्फबाट दबाब दिएकै छौँ। विभिन्न ऱ्याली जुलुस निकालेर भन्नाले विभिन्न स्कुल क्याम्पस कलेजहरूका विभिन्न किशोर किशोरीहरू सबै विद्यार्थीहरू लागेर नारा जुलुस लगाएका छौँ। त्यसको लागि हामीले धेरै दबाब दिएकै छौँ। पुलिसहरूले पनि आफ्नो कार्य एकदमै आफ्नो कार्य अनिवार्य रूपले निभाउनु पर्ने यहाँ देखिन्छ। पहिला पनि यस्ता कार्यहरू हुने गर्थे, बलात्कारहरू, तर बाहिर आउँथेनन्। तर आजकल किशोरी क्लब जस्ता यस्ता बाल क्लब धेरै सञ्चालन भएका छन्। त्यसकारण जस्तोसुकै घटना भए पनि बाहिर आइसकेका छन्। यो किशोरी क्लबले जगाएको विभिन्न जनचेतनामूलक कार्यक्रमले नै हो
जुन यो घर परिवारदेखि नै बलात्कार भइरहेका किशोरी बालिकाहरू छन् तिनीहरूको संरक्षणका लागि के गर्न सकिन्छ जस्तो लाग्छ?
हुन त हो, बाहिरको मान्छेबाट बलात्कृत मात्र भएका छैनन्, यहाँ आफ्नै घरका फ्यामिली मेम्बरबाट धेरै चेलीबेटीहरू बलात्कृत भएका छन्। त्यसको लागि
चाहिँ अब के गर्न सक्ने? जस्तै अब कस्तो छ भनेपछि त्यस्तो घटनाहरू सुन्दाखेरि आफ्नै छोराबाट आफ्नै आमा बलात्कार भएको, आफ्नै बाउदेखिबाट आफ्नै छोरी बलात्कार भएको, 9 महिनाको बालिकाहरू संरक्षण बलात्कार भएको, 7 महिनाको बलात्कार भएको, बलात्कारको घटनाहरू त एकदम बाहिर आएको छ अहिलेको अवस्थामा चाहिँ है। ती बलात्कार भएको घटनाको लागि चाहिँ अब स्थानीय निकाय होस् या समुदाय होस् या अन्य कुनै क्लब आइएनजिओ उसले चाहिँ के गर्दा, कस्तो कार्य गर्दा त्यसलाई चाहिँ एकदमै न्यूनीकरण गर्न सकिन्छ जस्तो लाग्छ?
यसको लागि त एक अपराधीलाई एकदमै दण्डनीय सजायको व्यवस्था हुनुपर्छ, ताकि तिनीहरू यस्तो कार्य गर्नुभन्दा सोच्नु गर्न त दूरै परै होस्, सोच्न पनि नसोचुन्। त्यसकारण नेपाल सरकारले चाहिँ यसको बारेमा धेरै कठोर सजाय, दण्ड सजायको व्यवस्था गर्नुपर्ने देखिन्छ।
धन्यवाद तपाईँसँग यसै सन्दर्भमा हाम्रो आरतीजी। अहिले चाहिँ हाम्रो नेपाल सरकारले पनि बलात्कार गर्नेलाई चाहिँ उम्रकैदको सजाय गर्ने भन्ने कुरा चाहिँ तोकिएको छ। त्यो निर्णय गर्दा पनि, त्यस्तो कानुन लागू गर्दा पनि तापनि अझै पनि बालिका किशोरीहरू बलात्कार भएकै छन्। त्यसको लागि फेरि हामी के गर्न सक्छौँ त? त्यस्तो नियम पनि हामीले भन्यो, नियम पनि हुनु पर्यो, कानुन पनि राम्रो हुनु पर्यो, तर कानुन पनि त बनाइसकेको छ नि होइन? त्यो कानुन बनाउँदा पनि बालिकाहरू किशोरीहरू बलात्कार भएकै छ। अब यसका लागि हामी, हाम्रो समुदाय, हाम्रो परिवार, हाम्रो राज्यले के गर्नु पर्ला जस्तो लाग्छ?
बालिकाहरू बलात्कृत भएका छन्, कानुन पनि बनाएको छ, तर त्यसलाई लागू गरेको छैन। कानुन बनाएर त्यसलाई लागू गर्नु पर्यो र यस्ता बलात्कृत गर्ने अपराधीहरूलाई कठोरभन्दा कठोर सजाय दिने नियम पनि बनाउनु पर्यो।
धेरै धेरै धन्यवाद तपाईँलाई है। अब त्यसै गरी पुनः पनि मैले तपाईँलाई नै एउटा प्रश्न गर्न चाहेँ। जस्तै अब बलात्कार हुनुमा एउटा किशोरीको पनि हात हुन्छ भन्ने भनिन्छ समुदायमा। जस्तै अब कुनै केटाले केटीलाई जिस्कायो भने हामी कुनै मेलामा जाम, कसैको बिहेमा जाम, कसैको बर्थडे पार्टीमा जाम, जहाँ जाँदा नि एउटा केटाले अर्को केटीलाई हेर्ने दृष्टिकोण नै फरक छ भन्ने त्यो जुन हाम्रो गाउँ छिमेकमा टोलमा कुरा गर्छ नि, सँगै हिँड्दा पनि नकारात्मक सोच गर्ने, फेरि त्यो केटीले त्यो किशोरीले छोटो लुगा लगायो भने बलात्कार हुनुमा त्यो किशोरीको हात भन्ने भनिन्छ। त्यसमा चाहिँ तपाईँको भनाइ के छ? के साँच्चै किशोरीहरू ती बालिकाहरूले मिनिस्कर्ट लगाउँदैमा तिनीहरूको बलात्कार हुन्छ त?
किशोरीहरूले मिनिस्कर्ट वा छोटो लुगा लगाउँदैमा बलात्कार त हुँदैनन्, किनभने कसैले पनि छोटो लुगा वा मिनिस्कर्ट लगाउँदैमा बलात्कार त हुँदैनन्। त्यो आफ्नो चोइस हो। कसैले छोटो लुगा लगाउन चाहन्छन् भने कसैले नलगाउन पनि चाहन्छन्।
हामी किशोरीहरूले के पहल गर्ने त? पहिले किशोरीहरूबाटै आवाज उठाउनु पर्यो, किशोरीहरूले यसको लागि चाहिँ हामीले यो गर्नु पर्यो भनेर एकता हुनु पर्यो, जसले गर्दा किशोरीहरू बलात्कार हुनबाट बस्न सक्छन्। उनीहरूको संरक्षण जुन उनीहरूको बासविष भन्ने जुन छ तपाईँको संविधानको हक अनुसार तपाईँको अहिलेको जुन उनीहरूको हक अधिकार छ बालिकाहरू किशोरीहरू बालबालिकाकोहरूको बाँच्न पाउने संरक्षण सहभागी र विकासमा पहुँच भन्ने छ, त्यस्ता कुराहरूलाई चाहिँ हामीहरूले अब हामी आफू अगाडि बढ्नु पर्यो भन्न खोज्नु भएको होइन त तपाईँले। अब चाहिँ किशोरीहरू आफै लागु हुनु पर्यो, यसको लागि हामी के गर्ने त? यस्ता किसिमका घटनाहरू हुन्छन्, यसका लागि हामी पहल र हाम्रो कुन निकायमा गएर पहल गर्न सकिन्छ त्यस्ता निकायमा हामीले पहल गर्नु पर्यो भन्न खोज्नु भयो होइन। धेरै धेरै धन्यवाद। जस्तै अब अहिले तपाईँको छाउपडी प्रथा पनि एकदम भइरहेको छ कुराकानी होइन, छाउपडी प्रथाले नि एकदम विरत रूपमा ल्याएको छ, छाउपडी प्रथा यस्तो यस्तो भन्ने छ, त्यसले समुदायमा त्यसले अझै पनि धेरैजसो मानिसहरू छाउगोठ बनाएर छाउगोठमा छोरी बुहारीलाई सुताउँछन्, त्यसले गर्दा कस्तो प्रभाव परेको छ जस्तो लाग्छ तपाईँलाई?
छाउपडी प्रथाले एकदमै नराम्रो असर पारेको छ। छाउपडी प्रथा भन्नाले किशोरीहरू महिलाहरू जो पनि जब तिनीहरू मिन्स हुन्छन् त्यतिखेर तिनीहरूलाई अलग्गै कोठामा सुताइन्छ, भन्नाले भान्सामा छिर्न नदिने, धार्मिक स्थलहरूमा भित्र जान नदिने, तिनीहरूलाई घरदेखि अलग्गै पहाडी इलाकाहरूमा त झन् घरदेखि टाढा एकदम टाढा गोठ बनाएर तिनीहरूलाई त्यहीँ बसाल्ने गर्छन्। त्यो कार्यले के भएको छ भने बलात्कार जस्ता हिंसाहरू धेरै बढेको देखिन्छ।
जस्तै नि अब तपाईँले भन्नुभयो छाउपडी गोठमा सुताउनु एकदम जुन हाम्रो कानुनमा नै लेखेको छ 3 महिना सजाय 3,000 जरिमाना भन्ने नै एकचोटि बिचमा हाम्रो सरकारले नै तोकेको राज्यदेखि नै चाहिँ त्यस्तो मान्नेलाई चाहिँ अबदेखि त्यस्तो कानुन लागू गर्नु पर्यो भनेर। त्यसमा नि कस्तो छ भनेपछि तपाईँको अब धेरैजसो किशोरीहरूकै त्यसमा किशोरीहरूको पहल पनि नभएको हो कि अब किशोरीहरूले जुन छाउगोठमा उहाँको फ्यामिलीले सुताउँछ त्यसको लागि किशोरीहरूले नै पहल गर्ने हो कि त्यो गर्यो भने त्यसको अन्त हुनसक्छ कि कस्तो लाग्छ तपाईँलाई?
एकदमै यसको लागि किशोरीहरूले नै आफैले पहल गर्नुपर्ने जरुरी देखिन्छ। सबैभन्दा पहिले त आफ्नो घरबाटै सुरुवात गर्नुपर्छ, घरमा आफ्ना अभिभावकहरूलाई यसको बारेमा सम्झाउनु पर्छ कि छाउपडी महिनावारी हुनु भनेको एकदमै यो जैविक प्रक्रिया हो, यो आफै भन्नाले मानव जीवनमा हुने महिलाहरूमा हुने अनिवार्य।
तपाईँले भन्न खोज्नु भएको जस्तरी हाम्रो नाकबाट सिकान आउँछ, आँखाबाट आँसु आउँछ, जसरी दिसा पिसाब हुन्छ, त्यसै गरी जुन ब्लडिङ हुने सिस्टम छ त्यो नि त्यसै प्रक्रिया अनुसारको, त्यसलाई चाहिँ छाउ भयो मिन्स भयो भनेर चाहिँ छुट्टै गोठमा बसाउनु हुन्न, त्यसको लागि चाहिँ नर्मल नै सोच्नुपर्छ।
तिनीहरूलाई आरामको आवश्यकता चाहिँ पर्छ, तिनीहरूलाई राम्रो राम्रो खानेकुरा दिनुपर्छ। झन् हाम्रो धार्मिक सोच अनुसार के छ भने हाम्रो समाजको मिन्स भएको अवस्थामा तिनीहरूलाई दुध दही खान नदिने, भान्सामा छिर्न नदिने त्यस्तो छ, त्यस्तो गर्नु हुँदैन। झन् मिन्स भएको अवस्थामा किशोरीहरूलाई आरामको आवश्यकता पर्छ, राम्रो राम्रो खानेकुरा दिनुपर्छ, यस्तो कार्य गर्नुपर्छ।
धन्यवाद, धेरै धेरै राम्रो कुरा भनिदिनु भयो। यसै गरी अब कस्तो छ भने समुदायमा अझै पनि धेरै किशोरीहरू नै अब शिक्षित त हुनुहुन्छ, शिक्षित भए तापनि त्यही परम्परागत संस्कृति हाम्रो उसले गर्दाखेरि चाहिँ मान्नै पर्ने बाध्यता भन्ने पनि रहेको छ। अब कस्तो छ भनेपछि अहिलेको कन्डिसनमा हामीले कसरी अगाडि बढ्ने, के गर्ने भन्ने नै गाह्रो छ। समुदाय आफ्नो फ्यामिलीको भनेको मान्नुहुन्न भने भोलि फ्यामिलीले पनि टोक्छ, कुरा काट्ने विभिन्न कुराहरू गर्दा पनि यसको लागि चाहिँ हामीले एकदम जनचेतना जगाउनु पर्यो। हामी किशोरीहरूले चाहिँ एकता भएर चाहिँ अब अगाडि बढ्नु पर्यो होइन त हाम्रो आरतीजी?
हजुर,
सर्वप्रथम तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आफ्नो अमूल्य समय दिएर हाम्रो कार्यक्रममा सहभागी भइदिनु भयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
आदरणीय श्रोताबिन, आजको कार्यक्रम जवाफदेहिताबाट बिदा माग्ने बेला भइसकेको छ। फेरि अर्को एपिसोडमा नयाँ विषयवस्तुका साथमा उपस्थित हुने नै छौँ। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया तपाईँहरूले अवश्य नै पठाउन सक्नुहुन्छ। हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पठाउने ठेगाना रहेको छ सामुदायिक रेडियो शुक्लाफाँटा एफएम 99.4 मेगाहर्ज, भीमदत्त नगरपालिका, वार्ड नम्बर 1, भाषी कञ्चनपुर, पोस्ट बक्स नम्बर 28। लौ त आदरणीय श्रोताबिन, आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। अर्को हप्ता नयाँ विषयवस्तुका साथमा उपस्थित हुने नै छौँ। अहिलेलाई भने प्राविधिक मित्रलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक म अरुण चन्द पनि तपाईँहरूबाट बिदा हुन चाहन्छु। हस्त, नमस्ते।
शुक्ला फाटा एफएमको प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 37 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता। Thank you.